اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ہم نے پہلے حج کا دیکھا، اور ایک سوال بھی اس کے اندر آیا ہے کہ حج پہ طواف کے دوران مرد عورتیں ایک ساتھ ہو جاتے ہیں اور ایسے، تو کیا یہ صحیح ہے؟ اور کیا حج میں ایک ساتھ حرم میں نماز پڑھنا مردوں کا عورتوں کے ساتھ، کیا یہ جائز ہے؟ تو دیکھیں، جو طواف کے دوران مرد عورتیں ایک ساتھ مل جل جاتے ہیں، اسی وجہ سے آپ کو کہا جاتا ہے کہ آپ کے ساتھ آپ کے محرم ہونا چاہیے، کیونکہ محرم ہوگا تو پھر وہ عورت کے ساتھ ساتھ ہوگا، اس کے پیچھے ہوگا، اس کو انسرکل کر کے رکھے گا تاکہ زیادہ مرد اور عورتوں کا ایک ساتھ، جس کو کہیں گے کہ ٹچ نہ ہو سکے. مگر جہاں تک آپ کا نماز کا تعلق ہے، تو یہ تو بالکل صحیح نہیں ہے کہ حرم میں مرد اور عورتیں ایک ساتھ مل کے ایک ساتھ کھڑے ہو کے نماز پڑھیں. عورتوں کا سیکشن الگ ہوتا ہے، مردوں کا الگ ہوتا ہے، اسی لیے جب اذان ہو جائے تو اس کے بعد عورتوں کو عورتوں کے سیکشن میں چلے جانا چاہیے تاکہ وہ وہاں پہ اپنی نماز ادا کر سکے، نہ کہ جہاں پہ ہیں وہاں پہ مردوں کے ساتھ ملی جلی کھڑی ہو جائیں، وہ بالکل جائز نہیں ہے. ٹھیک ہے، امید ہے یہ بات سب کو سمجھ آ گئی ہوگی. اب حج کے بعد ایک چیز جو یہاں پہ بتائی گئی وہ ہے قتال کی. آج ہم آیات کو دیکھیں گے، اور آج ہم یہ بھی دیکھیں گے جو سب سے پہلی اجازت مسلمانوں کو ملی تھی کہ وہ قتال کریں، اب کر سکتے ہیں، اس کی اجازت ملی، وہ یہاں پہ آپ کو آیت 39 میں ملے گا. مگر حج تبھی پوسیبل تھا نا جب کہ یہ ہوتا کہ وہ جگہ آزاد ہوتی جہاں پہ جا کے حج کرنا ہے. اگر وہاں پہ ہر طرف ایک بت خانہ بنا ہوا ہے اور 360 بت پڑے ہوئے ہیں حرم میں، تو وہاں پہ حج تو ادا نہیں ہو سکتا تھا. تو اس کے لیے کیا ضروری تھا کہ اس جگہ کو آزاد کرایا جائے؟ تو اس کے لیے بھی یہاں پہ قتال کی آیات آ گئیں فوراً حج کے بعد. ورنہ ذہن میں آتا ہے کہ حج کے بعد ہی کیوں قتال کی آیات آئیں، تو یہ ایک وجہ ہے. تو ہم آج کا لیسن پہلے دیکھتے ہیں، ساتھ ساتھ انشاءاللہ تعالی اس کے اوپر بات کریں گے. بسم اللہ الرحمن الرحیم. ان اللہ یدافع، بے شک اللہ تعالیٰ مدافعت کرتا ہے، اللہ ڈیفینڈ کرتا ہے، عن الذین آمنوا، ان لوگوں کی طرف سے جو ایمان لائے، اللہ ان کو کافی ہو جاتا ہے. یہ اللہ تعالیٰ کی تسلی ہے کہ تم غم نہ کرو، میں جو تمہاری مدد کے لیے ہوں، میں جو تمہارے ساتھ ہوں. یہ آیت اس وقت کے لیے نہیں بلکہ ہر زمانے کے لیے ہے، ہر زمانے کے ایمان والوں کے لیے، الذین آمنوا کے لیے اللہ تعالیٰ کی طرف سے ایک تسلی ہے کہ اللہ جو ہے تمہیں ڈیفینڈ کرنے کے لیے، تو تم کیوں فکر کرتے ہو؟ کیونکہ آپ دیکھیں کہ اس وقت کے جو حالات اور جن حالات میں یہ آیات نازل ہوئیں، جس حالات میں یہ سورت نازل ہوئی، تو اس کے اندر جو مسلمان تھے وہ اپنے آپ کو یعنی سمجھ لیں کہ ان کے کفار کے ایک طرح رحم و کرم کے اوپر بھی، اور بہت ہی سخت حالات چل رہے تھے، کیونکہ یہ مکی دور کا اینڈ بھی اور پھر مدینہ میں بھی آ کے اس کی کچھ آیات اتری ہیں جو کہ اگلی آیت ہی ہے. تو ایسے وقت کے اندر اللہ تعالیٰ کی طرف سے بار بار تسلیاں آئی ہیں. آپ یہاں پہ دیکھیں گے کہ جب اتنی مخالفت ہو رہی ہے، جب اتنے سخت حالات ہیں، اور ایسے لگ رہا ہے کہ ہماری کوششیں کچھ بھی کامیاب نہیں ہو رہی، یہ ہمارے ساتھ یہ سب کیا ہو رہا ہے؟ اللہ تعالیٰ فرماتے ہیں اللہ ہے نا تمہیں تمہارا دفاع کرنے کے لیے. اور ان اللہ یدافع، یعنی جو صیغہ یہاں پہ آیا اس سے پتہ چلتا ہے کہ اللہ تعالیٰ ڈیفینڈ کرے گا تمہیں ہمیشہ، ہر قیمت پہ، ہر حال میں. اور یہ مجہول ہے، مجہول میں نے آپ کو بتایا تھا کیا ہوتا ہے، جو پریزنٹ اور فیوچر ٹینس ہوتا ہے. میں نے آپ کو بتایا تھا نا کہ عربک میں دو ہی ٹینسز ہیں، تھری ٹینسز نہیں ہیں، پریزنٹ پاسٹ فیوچر نہیں ہے، اونلی پاسٹ، اور دوسرا کیا ہے؟ پریزنٹ اینڈ فیوچر. اور پریزنٹ اینڈ فیوچر ٹینس کو کیا کہتے ہیں؟ مضارے. یہ کیا مضارے؟ تو ایک ماضی ہے اور ایک مضارے ہے، سوری مجھول نہیں، اب اس کو مضارے لکھیں، ایک ماضی ہوتا ہے اور ایک مضارے ہوتا ہے. تو مضارے کس چیز کا معنی دیتا ہے؟ پریزنٹ اینڈ فیوچر کا. اب یعنی اس وقت بھی اللہ تعالیٰ فرمائے گا مدد، اور آئندہ بھی، آئندہ زمانوں میں بھی اللہ مدد فرماتا رہے گا، مدافعت کرتا رہے گا، پروٹیکٹ کرتا رہے گا، دفاع کرتا رہے گا ان لوگوں کا جو ایمان لائے. یہ کتنا بڑا اللہ تعالیٰ کا وعدہ ہے، مگر شرط یہ ہے کہ ایمان سچا ہو، ایمان واقعی وہ ایمان ہو جو مطلوب ہے، ایمان صرف زبانی کلامی باتیں نہ ہو. جو جس کے دفاع میں اللہ کھڑا ہو جائے تو پھر اس کو کس چیز کی اور پریشانی ہو سکتی ہے. جیسے سورۃ طلاق میں اللہ تعالیٰ نے فرمایا نا، جو اللہ پہ توکل کرتا ہے تو اللہ اس کے لیے کافی ہو جاتا ہے. تو تم بس اپنے ایمان پہ قائم رہو، اور جب تم ایمان پہ قائم رہو گے تو اللہ تعالیٰ ہر قسم کے حالات میں تمہاری مدد فرمائے گا. اب کس چیز سے اللہ دفاع فرمائے گا، کون سی چیز ہوگی جس سے دفاع فرمائے گا؟ یہاں پہ یہ نہیں مینشن کیا گیا کہ اللہ تعالیٰ کس چیز سے ڈیفینڈ کر رہا ہے مسلمانوں کو، یعنی اس کو اس لیے نہیں اسپیسیفکلی بتایا گیا کہ یہ ایک اوپن بات چھوڑ دی گئی ہے. یعنی ہر فتنے سے، ہر آزمائش سے، ہر قسم کے حالات سے، ہر قسم کی مخالفتوں سے. ٹھیک ہے، تو یہ کتنی بڑی تسلی ہے. تو اس کا مطلب ہے جب سخت حالات ہوں تو توجہ کس پہ زیادہ دینی چاہیے، ڈر ڈر کے رہنے پہ نہیں. ہم سوچتے ہیں کہ مشکل حالات میں ایمان کو چھوڑ دینے میں ہماری سلامتی ہے، کسی کو پتا نہ چلے کہ ہم مسلمان ہیں، کوئی جانے ہی نہ کہ ہمارے پاس ایمان ہے. ایمان کو چھوڑ دو ورنہ مشکلیں پڑیں گی. نہیں، اللہ تو فرما رہا ہے کہ جب ایمان ہوگا تبھی میں دفاع کروں گا. اگر ہم اس کو بھی مدنی دور کا کی آیت لیں کہ یہ بھی مدینہ میں ہی نازل ہوئی تھی، تو تب بھی مدینہ آ کے بھی مسلمانوں کو چین نہیں ملا تھا. ان اللہ لا يحب كل خوان كفور، بے شک اللہ تعالی نہیں محبت کرتا، نہیں پسند کرتا کسی خیانت کار کو اور کفور ناشکرے کو. خیانت کار اور ناشکرا یہاں پہ کس کو کہا گیا؟ مشرکین مکہ کو. وہ کیوں خیانت کار تھے؟ دیکھیں، خیانت ان کی کیا تھی کہ ان کے پاس وہ جگہ تھی، وہ حرم تھا جس کو بنانے والے ابراہیم علیہ السلام تھے، جنہوں نے ہمیشہ شرک کے خلاف آواز اٹھائی، توحید کے لیے کھڑے ہو گئے. ان کی تو سبحان اللہ دعائیں بھی یہ ہیں کہ اللہ مجھے میری اولاد کو یہ بت پرستی سے محفوظ رکھنا. انہوں نے تو لا کے اپنے بیوی اور بچے کو بھی یہاں پہ اس لیے بسایا کہ یہ شرک سے محفوظ رہیں، اور ان کے پاس یہ امانت آئی اور انہوں نے اسی میں خیانت کی. یہ اپنے آپ کو کہتے تھے ہم دین ابراہیمی پہ. انہوں نے اس حرم کے متولی ہونے کا بیڑا اٹھایا ہوا تھا کہ یہاں پہ اس کی خدمت کریں گے، جو گھاری شرک کے خلاف اس کے اوپر بنا تھا کہ یہاں پہ توحید ہو، یہاں پہ ایک اللہ کا نام لیا جائے. کتنی بڑی یہ خیانت ہے، اس امانت میں خیانت کرے جو امانت تمہیں ابراہیم علیہ السلام سے ملی تھی. اور کفور نہ شکرے، تمہارے پاس اتنے پیارے نبی آئے جن کے لیے سبحان اللہ وہ یہود کہتے تھے کہ ہمیں آخری نبی آئے، وہ تو اس خاطر یہاں پہ مدینہ موو ہوئے کہ یہاں پہ آخری نبی آنا ہے. ہمیں پتا چلا کہ اس علاقے میں آنا ہے تو ہم یہاں پہ موو ہو جائیں. ان کو لگتا تھا ہمیں آئے گا، وہ اتنا زیادہ ان کی چاہت تھی ہمیں آخری نبی ہو. اللہ نے تمہیں پیدا فرمایا، تمہاری قوم میں پیدا فرمائے، اتنی بڑی ناشکری اس نبی کی نعمت جو اللہ نے تمہیں دی اس نبی کی صورت میں، اس کی ناشکری کہ ان کا ہی انکار کرنے لگے. اور ایک دفعہ نہیں، کفور اور خوان یہ میں نے آپ کو بتایا نا مبالغے کے صیغے، بار بار ناشکریاں کرنا، ہمیشہ ہی ناشکری کرتے جانا. اذینا، اب فرما دیے اجازت دے دی گئی، پرمیشن گرانٹیڈ، اب یہ مجھول ہے، یعنی اللہ تعالی کی طرف سے اجازت مل گئی ہے. للذین، کن کو؟ ان لوگوں کو. یقاتلون، جو جنگ کیے گئے، جن سے جنگ کی گئی تھی، جن کو مارا گیا، جن کے اوپر تشدد کیا گیا، جن کے اوپر ظلم ڈھائے گئے، ان مسلمانوں کو اجازت دے دی گئی. بھی انہم ظلموا، کس وجہ سے اجازت دی گئی؟ کیونکہ وہ ظلم کیے گئے ہیں. دیکھیں ہم مکہ میں ان کو کتنا ٹارچر کیا گیا ہے. اب یہ آیت جو تھی یہ مدینہ میں آ کے اتری ہے. تھرو آؤٹ مکن پیریڈ وہاں پہ کیا تھا مسلمانوں کے لیے کہ نہیں آپ نے ہاتھ نہیں اٹھانا. حالانکہ مکہ میں مسلمانوں پر جو کافروں کا ظلم تھا اس کا حال یہ تھا، کوئی دن خالی نہیں جاتا تھا کہ کوئی مسلمان آپ صلی اللہ علیہ وسلم کے پاس چوٹ کھایا ہوا نہ آتا ہو، کوئی مسلمان زخمی حالت میں ٹارچر کیا ہوا نہ آتا ہو. آج ایک کی سٹوری ہے، اس کو وہاں شہید کر دیا گیا، کسی کو کچھ کر دیا گیا، کسی کو کوئلوں کے اوپر لٹایا جا رہا ہے، کسی کو گرم ریت پہ گھسیٹا جا رہا ہے، کسی کو کچھ کیا. ایوری ڈے سٹوریز تھیں. تو اب آپ کیا سوچتے ہیں کہ مسلمانوں کو کیا لڑنا نہیں آتا تھا؟ مسلمانوں کو کیا ہاتھ اٹھانا نہیں آتا تھا؟ آ کے وہ بھی بدر میں لڑے تھے نا، تو اس کا مطلب لڑنا تو آتا تھا، تو کیوں نہیں وہ آگے سے آپ کبھی آپ کے ذہن میں اگر خیال آتا ہو کہ وہ آگے سے ریٹیلیٹ کیوں نہیں کرتے تھے، کچھ انتقام کیوں نہیں لیتے تھے؟ راتوں رات ہی حضرت بلال جا کے امیہ کو ختم کر دیتے، وہ سویا ہوتا اس کو مار دیتے جان سے، تو پھر جو ہونا تھا ہو جاتا. ایسی زندگی سے، ایسی ٹارچر والی زندگی برداشت کرنے سے تو بہتر تھا کہ ٹھیک ہے پھر زیادہ سے زیادہ یہی ہوتا کہ مجھے قتل کر دیں گے. کیوں نہیں جا کے ابو جہل کے اوپر پیچھے سے حملہ کر دیا اور خنجر گھونپ دیا اس کی پیٹھ میں، جیسے کہ آج ہوتا ہے نا، ایسا کیوں نہیں کیا گیا؟ اس لیے کہ مسلمانوں کو یہ کہا گیا تھا، سورہ نساء میں بھی ہے نا، کفو ایدیاکم، اپنے ہاتھوں کو روکے رکھو، تم نے جواب نہیں دینا. اور یہ بھی ایک سمعنا واطعنا کی کتنی بڑی مثال ہے کہ جب اللہ کا حکم ہے کہ تم نے نہیں جواب دینا، تو آپ سوچیں ایک مسلمان نے بھی آگے سے اٹھ کے جواب نہیں دیا. حالانکہ وہ لوگ نہ تو بزدل تھے اور نہ ہی ایسے تھے کہ ان کو لڑنا نہ آتا ہو، اور نہ ہی ایسے تھے کہ ان کو کبھی غصہ ہی نہیں آتا. ظاہر ہے جب کسی کے اوپر اس قدر تشدد ہو رہا ہوگا کہ انسان پڑتا بھی ہے نا، رونگٹے کھڑے ہو جاتے ہیں، تو جس کے اوپر ہو رہا ہو وہ نہیں کہے گا کہ بس مجھے ایک دفعہ جو بھی ہونا ہے ہوئے، وہ بات کی بات ہے، آج تو میں اس کو اس کام تمام کر دوں، ایسا ہے نا. لیکن کہیں آپ کو بھی نہیں مثال ملتی کہ ایک تھپڑ بھی کسی نے کسی کو مار دیا، کسی نے جا کے ابو لہب کے منہ پہ تھپڑ مار دیا، کسی نے کچھ اس طرح سے کرا تھا، کچھ بھی نہیں. کیوں نہیں؟ اسی لیے کہ اللہ کا حکم تھا کہ نہیں، آپ نے ہاتھ نہیں اٹھانا. کیا وجہ تھی؟ کیوں آپ سوچتے ہیں کہ ہاتھ اٹھانے سے کیوں روکا گیا؟ یہ بہت سمجھنے کی بات ہے ہمارے لیے، اور وہ یہ ہے کہ دیکھیں اگر مسلمان ہاتھ اٹھاتے، اگر مسلمان بدلے لینے میں لگ جاتے، مسلمان بھی قتل و غارت وہاں پہ شروع کر دیتے، کسی نے کسی دن ابو جہل کو مار دیا، اگلے دن ابو لہب کا قتل ہو گیا، اگلے دن یہ ہو گیا، آپ سوچیں تو پھر یہ قتل و غارت ہی شروع ہو جاتا، پھر جو میسج ہے اصل، جو پیغام تھا، وہ کہیں لاسٹ ہو جاتا. کوئی اس پہ تو نہ توجہ دیتا کہ یہ کیا میسج تھا ان کا، کیا بات تھی ان کی، الٹا ایک دوسرے سے عدلے اور بدلے شروع کر دیتے، انہوں نے ہمارا یہ اس کا خون کر دیا، اس نے دیکھا یہ تو یہ دہشت گرد ہیں، یہ تو ایسے ہیں، یہ تو خون خرابہ ہی چاہتے ہیں، ہم تو پہلے ہی کہتے تھے کہ یہ فسادی لوگ ہیں، یہ تو فساد کرنے آئے ہیں، ان کا تو پیغام ہی فساد ہے. کچھ سملر لگ رہا ہے آپ کو؟ کچھ سملر، کچھ آج کے دور سے کچھ بات ملتی جلتی لگ رہی ہے؟ جی ہاں، ایسا ہی ہوتا ہے جب وہ دور ہو جس میں دعوت دین کا کام کرنا ہو، دین کی دعوت کا کام کرنا، اس وقت انسٹرکشن کیا ہے؟ کفو ایدیاکم، اپنے ہاتھوں کو روکے رکھو، اس وقت یہ انسٹرکشن ہے، ورنہ دعوت دین کا کام رک جائے گا. اب دیکھیں ہوا کیا پھر جب مسلمانوں نے ہاتھ روکے رکھے، اب ان کے اوپر ظلم ہو رہا ہے، جبر ہو رہا ہی ہو رہا ہے، اب ان کے ہاتھ رکے میں، اب جو بھی آتا تھا نا باہر سے بھی، یا ایون مکہ کی بستی کے اپنے بھی جو لوگ تھے، گزرتے تھے، دیکھتے تھے، یہ کیا ہو رہا ہے، کیوں ان کے اوپر اتنا ظلم کیا جا رہا ہے، کیا کہتے ہیں یہ، ایسی کیا بات ہے کہ اتنا ظلم سہ رہے ہیں یہ، اور مطلب سہتے جا رہے ہیں، کون سی ایسی بات ہے جس کی وجہ سے یہ اتنے ڈٹے ہوئے کہ اتنا مارے کھا کے بھی یہ ٹس سے مس نہیں ہو رہے. बात क्या है, जब बात की खोज लगाते थे तो कहते थे बात तो हक है। ये यही तो कह रहे हैं कि भाई बच्चियों को जिंदा दरगोर ना करो, ये यही तो कह रहे हैं कि ये कत्लो गारत और ये सब चीजें खत्म करो, ये यही तो कह रहे हैं कि भाई इन बुतों की पूजा ना करो, ये खुदा की पूजा करो। तो क्या इनका कसूर है? मैसेज पहुंच गया ना। और अगर अदले बदले शुरू हो जाते, उसने मारा है तो हम भी उसको मारेंगे और चलो मिलके हम मार देते हैं और फलाना कर देते हैं और साजिशें होना शुरू हो जाती, तो फिर मैसेज तो कहीं दूर रह जाता और बस वो हमारे खिलाफ और हम उनके खिलाफ और एक दूसरे से अदले बदले लेने में ही सारी ताकतें लग जाती। दावत का काम कैसे होता समझ आई? तो ये नुकसान होता है जबकि सही टाइम पे सही रिएक्शन नहीं शो किया जाता। आज भी जब दावते दीन का काम करना है तो हाथ को रोकना है, हाथ चलाने से और ये कत्लो गारतगिरी से मैसेज कहीं दूर रह जाएगा और आपका नाम फिर दहशतगर्द दहशतगर्द ही रह जाएगा। कौन सुनेगा फिर ऐसों का पैगाम? ये तो है ही बारबेरियंस, ये तो है ही खून खराबे वाले, ये तो है ही ऐसे। तो अब जाके इजाजत दी जा रही है जिस वक्त के आप सल्लल्लाहु अलैहि वसल्लम या तो मदीना आ गए हैं या फिर उस वक्त ये आयत उतरी जब आप हिजरत कर रहे हैं। और अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु फरमाते हैं कि मैं समझ गया था कि अब जंग हो के रहेगी, ठीक है, अब जंग जरूर होगी। तो ये पहली आयत है जो किताल के इजाजत के लिए उतरी थी। इब्ने अब्बास फरमाते हैं कुफार से किताल के मामले में नाजिल होने वाली ये पहली आयत है, जबकि इससे पहले 70 से ज्यादा आयतों में किताल को ममनू करार दिया गया कि नो किताल। किताल समझते हैं ना, लड़ना, जंग नहीं, कोई जंग नहीं हो सकती। जंग क्या, कोई लड़ाई झगड़ा हाथ उठाना कुछ नहीं होगा। और इन्ना अल्लाह अला नसरिहिम लकदीर, और बेशक अल्लाह ताला उनकी मदद पर अलबत्ता कुदरत रखने वाला है। अल्लाह ताला पूरी तरह कुदरत रखता है कि इनकी मदद करे। और उसने हिम की जमीर किस तरफ जा रही है? ईमान वालों की, कि अल्लाह की मदद ईमान वालों के साथ है। तो और लेकिन जब ईमान वालों पर जुल्म किया जाए फिर तो और ही ज्यादा। अल्लाह ताला की मदद तो हर मजलूम के साथ ही होती है, जब वो जुल्म किए गए तो फिर तो अब उनके साथ अल्लाह की मदद और भी हो गई। आप देख लें कि मक्का में रहते हुए अल्लाह ताला ने ये एक्सक्यूज खत्म कर दिया था कुफार के लिए कि वो कभी कह सकें कि ये मुसलमान जो है ना ये क्रेजी लोग हैं, ये लोग हैं, इनके ऊपर कोई इल्जाम दे के और उनको पागल करार दे के और उनको जो है ना बिल्कुल उनके मैसेज को दबा दिया जाए। कोई भी देखने वाला कहता था ये ऐसा तो है ही नहीं, ये तो क्या क्या मसला है इन लोगों का कि ये इनके ऊपर ऐसा जुल्म किया जा रहा है। ठीक है, अल्लदीना उखरिजू मिन दियारहिम, अब ये बताया जा रहा है कि क्यों, क्या वजह है कि किताल की इजाजत दी गई और इन पे क्या जुल्म हुआ है। नंबर 1, अल्लज़ीना उखरिजू मिन दियारहिम, वो लोग जो निकाले गए अपने घरों से। यानी आप सोचें कि इनका इनके साथ जुल्म क्या किया गया, इनके घरों से बेगैरी हक के ना हक तौर पे इनको निकाला गया। अब वैसे ही किसी को घर से निकालना जो है ना वो एक जुल्म होता है। किसी को भी उसके घर से दर बदर कर देना, निकाल देना, ये एक जुल्म है। मगर यहाँ पे तो बिल्कुल ही कोई जस्टिफिकेशन ही नहीं, यहाँ पे तो बेगैरी हक है ना, यानी बिल्कुल ना हक, किसी तरह की भी कोई जवाज ही नहीं बनता, कोई वजह नहीं बनती कि किस वजह से इनको निकाला गया। यानी उनकी जिंदगी इतनी तंग क्यों कर दी गई कि वो निकल के वहां से भागे और रेफ्यूजी बन गए, होमलेस हो गए। देखिए ये कोई छोटी बात नहीं थी, सिर्फ अल्लाह के लिए। इसीलिए आगे अल्लाह ताला ने फरमाया कि इनका कसूर क्या था, क्यों ये निकाले गए घर से, घरों से अपने ना हक तौर पे। इल्ला मगर, मगर सिर्फ इनका कसूर क्या था, अन यकूलू रब्बुना अल्लाह, इनका सिर्फ कसूर ये था कि वो कहते थे اللہ ہمارا رب ہے. یہ ان کا جرم بن گیا تھا کہ اللہ کو رب ماننے لگے, ایک اللہ پہ ایمان لے آئے, اس کی وجہ سے نکالے گئے. نہ آپ اندازہ کریں کہ آج تک بھی بعض جگہوں پہ ظلم صرف اس لیے ہو رہا ہے کہ وہ مسلمان ہے, وہ مسلمان ہے, اس وجہ سے ان کو نکالا جا رہا ہے, یا اس وجہ سے ان کے اوپر ظلم کیا جا رہا ہے, یا اس وجہ سے ان سے لڑا جا رہا ہے. اللہ اکبر. اور سورہ بروج میں بھی اللہ تعالیٰ نے یہی فرمایا نا کہ ان لوگوں کا قصور یہی ہے کہ یہ ان سے کیا ناراضگی ہے تمہاری, مگر صرف یہی کہ یہ لوگ کہتے ہیں ہمارا رب اللہ ہے. ولولا دفع اللہ الناس بعضهم ببعض لهدمت صوامع وبيع وصلوات ومساجد. اگر اللہ تعالی یہ قتال کی اجازت دے کر لوگوں میں سے بعض کو بعض کے ساتھ لڑنے کی اگر اللہ تعالی اجازت نہ دیتا, ولولا دفع اللہ الناس بعضهم ببعض, اگر نہ اللہ دور کرتا بعض کو بعض سے, کیسے دور کیا اللہ تعالی نے کہ بعض کو اللہ تعالیٰ نے قتال کی اجازت دے دی کہ تم اپنے آپ کو ڈیفینڈ کر سکتے ہو, تم اپنے آپ کو اپنا دفاع کر سکتے, گو کہ یہ جنگ کرنا ویسے کوئی پسندیدہ بات نہیں ہے. آپ صلی اللہ علیہ وسلم کی ایک حدیث سے آپ کو یہ معلوم ہوگا, نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ دشمن سے ملاقات کی تمنا نہ کرو کبھی اپنے دل میں. تمنا ہوتی نا دل کے اندر, ایک خواہش ہوتی ایسا ہو جائے, تو دل میں بھی کبھی ڈیزائر نہ کرو کہ دشمن سے ملاقات ہو جائے. دشمن سے ملاقات کا مطلب کیا, یعنی جنگ, دشمن سے میدان جنگ میں آمنے سامنے ہو جاؤ کہ جنگ ہو, لڑائی ہو, اچھا مزہ آئے گا, پھر ایسے ہوگا, پھر ہی مسلمان جاگیں گے, اچھا جنگ ہو جانی چاہیے, پھر دنیا ختم ہوگی, پھر یہ ہوگا. تو بعض لوگوں کو یہ چیز پسند آتی ہے. کبھی فرمایا جنگ کی تمنا نہ کرو. کتنی واضح یہ حدیث ہے, یعنی جنگوں کی چاہت نہ دل میں رکھو, خواہش نہ کرو, بلکہ اللہ سے عافیت مانگو. سبحان اللہ, اللہ سے عافیت مانگو. اللہم انی اسالک, اللہم انی اسالک العافیت فی الدنیا والآخرہ, اللہ دنیا اور آخرت کی عافیت عطا فرمائے. پھر دعا کیا کرو, اللہ کبھی دین میں ہمارے فتنہ نہ بنانا, یعنی ہمارے لیے آزمائش نہ بنانا. اللہم لا تجعل مصیبت نا فی دیننا, اللہ ہمارے دین میں ہمارے لیے مصیبت نہ ڈالنا, یعنی ہمارے ایمان میں ہمیں آزمانا نہ, ہمیں ٹیسٹ میں نہ ڈالنا اللہ. لیکن کچھ لوگوں کو بڑا شوق ہوتا ہے کہ وہ ٹیسٹ میں ڈلنا چاہتے ہیں, اور اس کو کہتے ہیں یہ بڑا اچھا ہو گیا. اسی لیے میں ہمیشہ ڈرتی ہوں بعض جو معقوبتے ہیں یا ان سے, کہ اللہ یہ نہ ہو کہ یہ ہمارے ایمان کی آزمائش بن جائیں, کیونکہ ایمان کی آزمائش کوئی اچھی نہیں ہوتی. اس کی خواہشیں نہ کریں کہ اللہ ہمیں آزمائے تو پھر ہم یہ کریں گے, تو ہم نہیں, آپ کو کیا پتا کہ آزمائش آ جائے تو پھر کیسے آپ ہوں, آپ کو کیا پتا. اس چیز سے اوائڈ کرنا چاہیے, اس چیز سے پناہ مانگنی چاہیے, اللہ نہ آزمانا ہمیں. اسی طرح جنگوں کی خواہش کرنا کہ بس جنگ ہو جائے اور بڑا اچھا ہو جائے, اور دین میں آزمائش آئے تو بڑی اچھی بات ہوگی, پھر یہ مسلمان سیدھے ہوں گے, پھر ہم ایسے ہو جائیں گے, پھر دیکھنا یہ تو بڑا اچھا ہو جائے گا, پھر یہ خود ہی جاگیں گے اور اس طرف آئیں گے. نہیں, آپ کو کیا پتا آئیں گے یا وہ اور بھی بھاگ جائیں گے. آپ جس چیز کو اچھا سمجھ رہے ہو, آپ کو کیا پتا. واضح یہ باتیں ہیں کہ مت مانگو اس طرح کی چیزیں. اللہ سے ہمیشہ عافیت مانگیے, اللہ سے یہ, اگر آپ کو یہ بھی خواہش ہوتی ہے نا مسلمان جاگ جائیں, کہیں اللہ عافیت کے ساتھ, یا اللہ نرمی کے ساتھ ہمیں اپنے راستے پر لے آنا, اللہ ہمیں سختی میں ڈال کے نہ لے آنا. اللہ تعالیٰ سختیاں بھی ڈال کے, مصیبتیں بھی ڈال کے کسی کو اپنی طرف لا سکتا ہے, اور اللہ نرمی سے بھی لا سکتا ہے. یا اللہ تو نرمیاں ہی کرنا ہم پہ, اور ایسی نہ خواہشیں کیا کریں. آپ اپنے لیے چاہتے ہیں کہ باپ کے پر سختی ہو اور بڑی مصیبتیں آئیں تو پھر آپ دین کے قریب ہو؟ اپنے لیے چاہتے ہیں؟ تو اس امت کے لیے کیوں چاہتے ہیں, کیوں چاہتے ہیں اس امت کے لیے کہ ان کے اوپر اور ان کو رگڑا جائے, ان کو اور ایسا کیا جائے, ان کے اوپر ظالم حکمران آئے, پھر یہ جاگیں گے. اچھی بات ہے, آنے چاہیے ان کے اوپر, دیکھنا پھر یہ ٹھیک ہوں گے, پھر یہ دعویٰ کا کام کریں گے. اگر آپ نے دعویٰ کا کام کرانا, اللہ سے یہ دعا کرو, اللہ ہمیں نرمی کے ساتھ اس راستے ہم سے یہ کام لے لے یا اللہ, لیکن اللہ ہم پہ سختی نہ کرنا, ہم سختیاں نہیں سہ سکتے, ये नहीं दुआ कर सकते अपने लिए, तो देखो कितनी अच्छी दुआएं करते हैं, अल्लाह हमारे ऊपर नाया से कहीं, अब उम्मत के लिए आपकी ये ख्वाहिश होती है, ये सख्तियां आएंगी? नहीं नहीं ये इन्होंने ऐसे नहीं ठीक होना, कुछ लोग कहते हैं इन्होंने ऐसे नहीं ठीक होना, ये ऐसे हुक्मरान आएगा ना इनके ऊपर फिर ये ठीक होंगे, तो अच्छी बात है आया तो फिर ये सही हो जाएंगे, अब देखना आप जागेंगे ये। ना मांगो, ना मांगो अल्लाह से सख्ती, ना मांगो, जो अपने लिए चाहते हैं ना उससे ज्यादा बढ़ के इस उम्मत के लिए चाहो कि ये मेरे नबी की प्यारी उम्मत है। तो जब जंग की बात आती है तो इससे इसकी तमन्ना ना रखने की के बारे में हदीस है, ये नहीं है कि जंगों को पसंद किया जाए कि बड़ी जिहाद होगा, ओ जी ऐसे होगा, ओ जी वो टला, ना कभी ना मांगो जंग, ये बहुत बुरी चीज है, बल्कि हमेशा आफियत मांगो अल्लाह से, अल्लाह आफियत में रखना, या अल्लाह तू हमारी हिफाजत फरमाना, अल्लाह जंगों में ना डालना। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आगे भी हदीस सुन ले, और जान लो जन्नत तलवारों के साए तले है। इसका क्या मतलब हुआ? अभी तो हमें यह फरमाया गया कि जंग की नहीं तमन्ना करो, फिर क्यों फरमाया गया कि जन्नत तलवारों के साए तले? इसलिए कि यानी अगर कोई रास्ता नहीं रह गया, कोई राह नहीं निकल रही, और जंग कभी जरूरी हो जाती है कि जंग करनी पड़ जाती है, तो फिर क्या है, फिर पीछे ना होना, फिर याद रखना कि जन्नत तक पहुंच जाओगे लड़ते लड़ते, ठीक है। तो यहां पे भी फरमाया अगर अल्लाह ताला हर दौर में, यानी मूसा अलैहिस्सलाम के या और पिछले अदवार में, अगर अल्लाह ताला ना इजाजत देता लोगों को कि वो अपने आप को डिफेंड करें, वो अपना दिफा करें, वो लड़ सकें, अगर अल्लाह ऐसा ना करता, बाज को बाज से दूर ना कर देता, लहुद्दिमत सवामियां, तो ढा दी जाती हैं अलबत्ता खानकाहें भी, यानी जहां पे जाके ये राहिब लोग इबादत करते थे उनके जमाने में, व बियाउन और गिरजे चर्च वगैरह, व सलावात और सिनागॉग्स और मस्जिदें, यानी अपने अपने दौर में, ये नहीं आज के वक्त ही नहीं बात, अपने दौर में अगर उस जमाने में ना इजाजत दी जाती तो इतनी इतना फसाद, यानी जब एक जालिम आता है तो फिर क्या करता है वो तो फिर हर चीज को फिर तहस नहस करके रख देता है, चाहे इबादत गाहें हों चाहे कुछ हो, लेकिन जब अल्लाह ताला ने ये किताल की इजाजत दे दी, ठीक है ना, अब हम सोचते ना किताल की इजाजत क्यों दी गई, ये तो बड़ा जुल्म हो गया, नहीं, बाज हालात में ये जरूरी हो जाता है, अगर अल्लाह ताला डिफेंड करना लोगों को इसकी इजाजत ना देता कि वो लोग अपना दिफा कर सके, तो फिर तो जो जालिम उन्हें आना था तो कोई जगह नहीं छोड़नी थी, इवन इबादत गाहें भी नहीं छोड़नी थी उन्होंने, ढा देनी थी उन्होंने ये सवा में भी, भी, और जब ये इनके दौर जब यहूदियों की जो इबादत गाहें वो भी ढा जाती, और फिर आज के वक्त के अंदर के बाद में आप सल्लल्लाहु अलैहि वसल्लम के आने के बाद मस्जिदें वगैरह, तो ये जिसमें यज़करु फी हस्मुल्लाहि कसीरा, इन जगहों में जिनमें जिक्र किया जाता है अल्लाह के नाम का बहुत ज्यादा, यानी अपने अपने दौर में यही सही दीन थे ना, एक दौर में ईसाईयत ही सही दीन था, एक दौर में यहूदियत यानी जो मूसा अलैहिस्सलाम दीन लेकर आए थे वही सही दीन था। यहाँ पे देखें कहीं पे भी मंदिरों की बात नहीं की गई, या ऐसी जो आग की पूजा करते हैं उनकी इबादत गाह की बात नहीं की गई, इसलिए कि वो जायज ही नहीं है, वो इबादतें जायज ही नहीं है, सिर्फ उनकी बात की गई जो दीन अल्लाह की तरफ से आए थे, ठीक है। तो इसलिए उन इबादत गाहों की बात करके अल्लाह ताला ने यहाँ पे फरमा दिया कि ये इबादत गाहें भी सलामत नहीं रहनी थी तुम्हारी अगर अल्लाह ताला इन लोगों को इजाजत ना देता कि वो खुद को डिफेंड कर सके। और ये यहाँ पे ये भी एक हमें पता चलता है कि हर जमाने में इसका मतलब अल्लाह ने बाज लोगों के जरिए बाज लोगों को उठा के उनके जरिए से जालिमों को खत्म कराया, हर जमाने में, अगर अल्लाह ताला ये ना कर रहा ये दुनिया में पता नहीं क्या हाल हो जाता। और ऐसा ही होता है कि जब एक जालिम आपे से बाहर हो जाता है, एक हद तक अल्लाह ताला ढील देता है ढील देता है, जब वो आपे से बाहर होने लगता है ना, तो अल्लाह का कानून है कि बस फिर एक हद से आगे नहीं जा सकता, फिर अल्लाह ताला किसी और कुव्वत को उठाता है जो उसको खत्म करती है, आप देखें हिटलर का अंजाम क्या हुआ, वो इतना उसने कहा मैं तो पता नहीं क्या चीज बन गया हूँ। उसने जाके जब आप हिस्ट्री में देखें रशिया के ऊपर किया था हमला स्टालिन पे, तो वो किस तरह पे यही खुद ही मारा गया, कैसे उसको शिकस्त हुई, तक फिर खुदकुशी करने पे तक पहुंच गया। तो जब एक जालिम खड़ा होता है ना, ठीक है वो अपना जुल्म करता है करता है, मगर अल्लाह का कानून है वो फिर ऐसे नहीं करने देता कि वो पूरी दुनिया पे जुल्म करता ही जाए और उसकी कोई पकड़ ही ना हो और वो आगे से आगे बढ़ता ही जाए, ऐसा नहीं होता। तो अल्लाह ताला फिर कहीं से किसी को पैदा कर देता। तो इसमें हमें बताया गया कि किताल की हिकमत क्या है, ये कोई नया हुक्म नहीं है, ये पिछले नबियों पे और उनकी उम्मतों को भी अल्लाह ताला ने किताल के अहकाम दिए थे, और अगर ऐसा ना किया जाता तो किसी मजहब में भी और किसी दीन में भी कहीं किसी की इबादत गाह सलामत ही नहीं रहनी थी, सब डा दी जाती। ठीक है, वला यंसुरन्ना अल्लाहु मन यंसुरुहु, और ये बहुत ही अहम बात है जिसको हमें याद कर लेना चाहिए। वला यंसुरन्ना, सबसे पहली बात क्या है, कितनी ताकीद है इसके अंदर, समझ लें कि गारंटी जिस तरह दे दी जाए ना, समझ लें गारंटी है, क्योंकि अल्लाह की तरफ से कोई बात हो कहते हैं यकीनन, इस बात में कभी शक ही ना करना, इस बात को तो मान जाओ, ये बात तो ऐसे हो के रहेगी, क्या अल्लाह मदद करेगा। और अल्लाह ताला ने अपनी मदद का पहले जिक्र फरमाया, ये नहीं फरमाया जो अल्लाह की मदद करेगा अल्लाह उसकी मदद करेगा, नहीं फरमाया अल्लाह मदद करेगा, मैं जो उसकी मदद करेगा। सुभान अल्लाह, अल्लाह मदद करने को पहले तैयार है, तुम तो बाद में उठते हो, यानी अल्लाह की मदद जरूर 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 उनके साथ होगी, ये गारंटीड है, अल्लाह उसकी मुसलसल मदद करता रहेगा जो उसकी मदद करेगा। अब अल्लाह ताला को मदद की कहां जरूरत है, वो तो रब्बल आलमीन है, फिर उसकी मदद करना क्या हुआ, हम जैसे छोटे छोटे इंसान हैं उसको कहां हमारी मदद की जरूरत है। असल में अल्लाह ताला ने ऑनर दिया है एक काम को कि वो काम मेरी मदद करना है, अगर तुम वो काम करोगे तो वो ऐसे ही है जैसे तुम मेरी मदद कर रहे हो, ये जस्ट एक ऑनर के लिए, वरना अल्लाह की मदद करने का अल्लाह तो ताला को तो किसी की भी नहीं मदद की जरूरत, ना उसको फरिश्तों की जरूरत, ना उसको जिन्नों इंस की जरूरत, किसी की भी नहीं जरूरत, मगर अल्लाह ताला आपको इज्जत दे रहा है ये फरमा के कि जो अल्लाह की मदद करेगा, मुराद क्या है अल्लाह की मदद करने से, अल्लाह के दीन की मदद करना, अल्लाह के दीन को सपोर्ट करना, और ये इतना बड़ा एजाज है कि जो इसमें अपने आप को लगा देता है अल्लाह ताला उसकी मदद फरमाता है। और अल्लाह ताला ने यानी अगर आप इमेजिन करें कि दीन की मदद करने को फरमा दिया कि जो मेरी मदद करेगा, जी बिल्कुल ऐसे ही है जैसे आप अल्लाह के रास्ते में खर्च करते हैं तो अल्लाह ताला फरमाते हैं जो मुझे कर्ज देता है, जब अल्लाह के दीन के लिए आप खर्च करते हैं ना तो अल्लाह ताला ने उसको अपने ऊपर कर्ज फरमाया, हालांकि अल्लाह को कौन कर्ज दे सकता है, वो तो किस चीज का भी मोहताज नहीं है, लेकिन अल्लाह ताला ने उसको कर्ज फरमाया कि मेरे जिम्मे है, बस समझ ले तुमने मुझे कर्जा दे दिया। तो ये इस जस्ट इसको बताने के लिए, ये ऐसे ही है जैसे ईसा अलैहिस्सलाम ने फरमाया था मन अंसारी इलल्लाह, कौन मेरा मददगार है अल्लाह की तरफ, तो हवारियों ने क्या कहा था, नहनु अंसारुल्लाह, हम अल्लाह के मददगार हैं, अल्लाह के मददगार हैं, ये नहीं उन्होंने हवारियों ने ये नहीं कहा ईसा अलैहिस्सलाम हम आपके मददगार हैं, ये नहीं कहा, हम अंसारुल्लाह हैं, अल्लाह के मददगार हैं, यानी नबी के मिशन में उसकी मदद करना, अल्लाह ताला ने उसको क्या फरमाया कि वो अल्लाह की मदद करना है। समझ आ गई बात कि जो काम पैगंबर कर रहे हैं उस काम में पैगंबर की मदद करना अल्लाह की मदद करना है, उसको अल्लाह ताला अपना हेल्पर करार देते हैं, मेरा मददगार है ये, यानी सुभान अल्लाह, इस काम में इतनी बड़ी, यानी ये इतनी बड़ी जॉब है, इतनी बड़ी चीज है ये काम, इसको बाज लोग कुछ नहीं समझते और भी लिटिल करते हैं, या समझते हैं कि ये क्या, ये भी कोई काम है करने वाला, बेकार ऐसे। नहीं, सोचे जिसके साथ अल्लाह की मदद हो जाए तो कामयाब ही कामयाब है। जिसको अल्लाह कह दे कि मैं तुम्हारी मदद में हूं, उस वो तो आप देखे ना, सोचे कि कोई मिसाल के तौर पे कोई कह देता है जी बहुत बड़ा आदमी, कोई बिलियनेयर है, बिलियनेयर आपको ना कह देता है कि आप फिक्र ना करें अपने घर के खर्चे के बारे में, ना आप बिल्कुल फिक्र ना करें, मैं हूं ना, बस इतना उसको कह देना, उसने आगे नहीं कुछ कहा, मैं हूं ना बस, बस आप फिक्र ना करें। अब आप इत्मीनान से बैठ जाते हैं, आप कहते हैं ना आपको पता है फलां बिलियनेयर ने ना मुझे बस कह दिया कि ठीक है, वो टेक केयर करेगा। और यहां पे रब्बे कायनात फरमा रहा है कि मैं मदद करूंगा उसकी, और मैं ये नहीं सिर्फ कि मैं मदद करूंगा, मैं जरूर बजरूर करूंगा जो दीने इस्लाम की मदद करेगा। और अल्लाह ताला हमें उनमें शामिल फरमाते हैं जो अल्लाह के मददगार बन जाए, यानी उसके दीन के लिए अपनी जिंदगी लगाने वाले बन जाए। तो इसमें कौन सा काम होगा जो अल्लाह की मदद कहलाता है? क्या करेंगे, हवा में तो नहीं मदद करना शुरू कर देंगे ना? किस तरह मदद की जाती है? जब आप दीन के रास्ते में अपना माल, अपनी कुव्वत कोई, अपनी सलाहियत, अपना टाइम, ये चीजें लगाते हैं, तो ये है अल्लाह के दीन की मदद। ठीक है, उससे क्या होगा, अल्लाह आपकी मदद करेगा, आपकी मुश्किलात आसान हो जाएंगी, आपकी जिंदगी के अंदर आसानियां आएंगी, आपके काम होने लगेंगे, आपको मदद मिलने लगेगी अल्लाह की तरफ से, ऐसी मदद आएगी आपको पता ही नहीं चलेगा मेरे काम हो कैसे जाते। बहुत सारे लोग सवाल पूछते हैं, अब ये बताएं कि आप मैनेज कैसे करती हैं? वल्लाही मुझे खुद भी नहीं पता कि मैं कैसे मैनेज करती हूँ, मैं कौन सी कोई बहुत ही कोई आला कोई चीज नहीं हूं, ठीक है, तो मैं एक आम सी बंदी हूँ। अब मैं वो कैसे मैनेज होता है, वो मैं अपने आप से भी पूछती हूँ, ये कैसे मैनेज होता, कैसे सब कुछ होता? सिर्फ इसलिए कि जब आप अपना टाइम अल्लाह के लिए देने लगते हैं ना, तो अल्लाह ताला पता नहीं कहाँ से कैसे वो मदद करता है, वो खुद ही नहीं पता चलता आपको, आपके काम कैसे होने लगते हैं आपको नहीं पता चलता, आपके काम कैसे सिमट जाते हैं अल्लाह सिमटा देता है, आपको खुद ही नहीं समझ आती कैसे हो गए। यानी कोई कोई मैजिक चीज है कि कोई जो जादू की छड़ी हिला दी तो वो जो सारे जादू से हो रहे हैं, या कोई मैं माँ नहीं हूं, या बीवी नहीं हूं, या मैं कोई 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 इंसान ही नहीं हूं, कोई हवाई मखलूक हूं, या कोई जिन्नात आके मेरा काम कर जाते हैं, या क्या है? नहीं, अगर जब आप अल्लाह के लिए कुछ देते हो ना, याद रखना अल्लाह किसी का रखता नहीं है एहसान, वो कई गुना मल्टीप्लाई करके आपको वापस देता है। आप वक्त लगाओ, अल्लाह ताला आपके वक्त में बरकत दे देगा। आप माल लगाओ, अल्लाह आपके माल में बरकत दे देगा। आप सलाहियतें लगाओ, अल्लाह आपकी सलाहियतों में बरकत डाल देगा। आप क्या सोचते हो कि आप अल्लाह को दोगे और वो रख लेगा आपका? हमें इंसान दूसरे के एहसान नहीं रखते, तो अल्लाह क्या आपका एहसान रख लेगा? और यहां पे तो वादा कर लिया तुम्हारे रब ने कि देखो तुम अगर मेरी मदद करोगे तो मैं तुम्हारी मदद करूंगा। जैसे आता है ना कुरान में, फज़कुरूनी अज़कुरकुम, तुम मेरा जिक्र करो मैं तुम्हारा जिक्र करूंगा, इसी तरह तुम मेरे दीन की मदद करो तो मैं तुम्हारी मदद करूंगा। देखिए अभी हमारे सामने ये मिसाल गुजरी है, जीती जागती एक मिसाल, हमने अपनी आंखों से अपने दौर में ये मिसाल देख ली है, अल्लाह ने हमें दिखा दी है, किताबों में नहीं पढ़ी है। हमारे सामने एक आदमी ने गाना बजाना छोड़ा और अल्लाह के रास्ते में निकला, और उसने कहा कि मुझे तो गाने बजाने के सिवा कुछ आता भी नहीं था, मुझे तो कोई प्रोफेशन नहीं आता, कोई और चीज नहीं करनी आती थी, लेकिन जब अल्लाह की खातिर उसने अपनी जॉब, वो जॉब थी उसका गाना बजाना, अपनी जॉब छोड़ी, अपना समझ लें अपना एक शोहरत छोड़ी, अपने माल को छोड़ दिया, क्योंकि जाहिर है कितनी चीजें तो उसी के साथ थी, अपनी ये सारी जो अपना नाम और अपनी ये सब चीजें छोड़ के, और जो प्रेज उसको मिलती थी, तारीफें, और जो ऑटोग्राफ और जो बड़ा होने का एक वो जो अपनी अना जिसमें सेटिस्फाई होती है, वो सारी चीजें मिल रही थी। जब उन सब को छोड़ के वो अल्लाह के रास्ते में निकला, अल्लाह ताला ने क्या क्या चीजों से ने उसको नवाजा के आज उसके नाम के, उसके ब्रांड नेम के कपड़े लोग पहनते हैं और बड़े फखर से पहनते हैं, और कहाँ कहाँ दुनिया में उसके ब्रांड नेम की चीजें बिक रही हैं और दुकानें हैं। और क्या अल्लाह ने उसको अता नहीं किया? उसका खुद कहना है, पहले मेरे पास लाखों होता था, फिर करोड़ों आने लगा। ये वो अल्लाह के रास्ते में जब निकला तो अल्लाह ने रख लिया क्या? हाँ, वो आजमाइश आई थोड़ी देर की, अल्लाह ने देखना था कि साबित कदम रहता है या नहीं, लेकिन अल्लाह ने क्या बहुत कुछ मल्टीप्लाई करके वापस नहीं दे दिया। शोहरत भी वापस मिल गई, लेकिन पहले वो मशहूर था किन में? गाने बजाने वालों में। फिर वो किन में मशहूर हो गया? जो अल्लाह से मोहब्बत करने वाले। हाँ, अल्लाह ने उसकी मोहब्बत भी डाल दी लोगों के दिलों में। फिर आपने देखा कि अल्लाह ने उसको अपने रास्ते में कबूल कर लिया। कुछ लोग शायद कहते होंगे, हाय हाय गिर के मर गया, हाय हाय जहाज क्रैश हो गया, हाय ये हो गया। लेकिन आप देखें, जिसको अल्लाह शहादत का मर्तबा दे दे, अब मैंने तो वो सबसे आला मर्तबा शहादत का अता कर दे के मेरे रास्ते में जो निकला, मैंने अपने रास्ते के अंदर इसकी जान ली, तो इससे बड़ा मर्तबा क्या हो सकता है? अल्लाह ने उसको वो चीज अता की जिसकी लोग दुआएं करते हैं कि अल्लाह शहादत अता फरमा हमें, अल्लाह ने उसको वो अता कर दी। कितनी बड़ी ये मिसाल हमारे सामने आती है ना, कि जो अब देखिए, इसके अंदर आपको कोई बुक्स नहीं खोलने की जरूरत, ये तो आपके सामने की मिसाल है, आपके सामने अल्लाह ने दिखाया। ये जो अल्लाह के लिए कुछ देता है, कुर्बानी दे के तो देखो। हम कहते हैं संभाल संभाल के रख लें, बस कोई चीज हमें देनी ना पड़े, और वक्त दे दिया अल्लाह के लिए, मेरा तो वक्त कम हो जाएगा। कम कब होता है? आप कहते ना हमारे पास टाइम नहीं है, अब इधर कैसे लगाएं? इधर लगाएंगे तो अल्लाह उसी टाइम में देखना बरकत डाल देगा, वो कम नहीं होगा। आप कहते माल लगाऊंगी तो मेरा माल कम हो जाएगा? नहीं कम होता, अल्लाह उसमें बरकत दे देगा जो आपके पास है। उस थोड़ा मिसाल आपके पास 1 लाख है, आपने फॉर एग्जाम्पल 10,000 अल्लाह के रास्ते में दे दिया, तो 90,000 के अंदर अल्लाह वो काम करा देगा आपसे जो 2 लाख में भी नहीं होने थे। तो ये बरकत और अल्लाह की मदद, और ऐसे कोई आपको सामने ऐसे नजर नहीं आएगी, मगर वो जो होगी ना, आपको महसूस हो जाएगी कि ये अल्लाह की मदद है, ये अल्लाह की मदद है। और कैसे हो सकता है कि अल्लाह की बात गलत हो जाए? मेरी और आपकी गलत हो सकती है, अल्लाह की बात नहीं गलत। तो जब यहाँ पे हम पढ़ रहे हैं तो कुरान पे ईमान और क्या होता है? अब हम कुरान पे ईमान लाते हैं तो यहाँ पे जब बता दिया अल्लाह ने, जो मेरी मदद करेगा मैं उसकी मदद करूंगा, अब जिसकी मदद पे अल्लाह आ जाए उसका मतलब है कि वो ऐसे ही बेयारो मददगार होगा, उसके कोई कोई आगे पीछे नहीं होगा, वो बेचारा ऐसे ही उसके पास बिल्कुल दीवाना सा हो जाएगा, उसके पास कुछ नहीं रहेगा, वो फकीर हो जाएगा, वो ना कुछ कर सकेगा काम ना कुछ, ऐसे नहीं है। अल्लाह के लिए कुछ लगा के तो देखो, आजमाओगे नहीं तो पता कैसे चलेगा? शैतान डराता है, अरे लगा दिया तो क्या होगा? शैतान डराता है, खौफ दिलाता है, अरे वक्त लगा दोगे अल्लाह के रास्ते में, तुम्हारे पास फिर वक्त कैसे बचेगा? घर के लिए कैसे वक्त निकालोगी? बच्चों के लिए कैसे वक्त निकालोगी? फलां के लिए कैसे वक्त निकालोगी? तुम्हारा तो सारा वक्त ही खत्म हो जाएगा। वो ये नहीं आपको डराता कि शॉपिंग करोगी, ड्रामे देखोगी, डाइजेस्ट पढ़ोगी, सारा दिन कुकिंग करती रहोगी तो तुम्हारा वक्त खत्म हो जाएगा। वो ये नहीं तुम और हकूक कैसे अदा करोगी, वो इन चीजों से नहीं डराता। वो डराता है तो अल्लाह के रास्ते से डराता है, उसको पता है अल्लाह के रास्ते में लग गया तो अल्लाह की मदद आएगी। और अल्लाह के रास्ते में जब वक्त लगाना हो तो कहीं से तो कट डाउन करना पड़ेगा। अगर मैं ये भी चाहूं कि आज मैं अपनी मिसाल के तौर पे मैं अपनी आज टाइलों में के बीच में जो ग्राउट है आज मैं उसको साफ करूंगी, सारा दिन मैं उसमें लगी रहूं, फिर मैं कहूंगा अच्छा जी मैं आज देखो ना गोश्त पकाया तो साथ कुछ सब्जी भी होनी चाहिए, और उसके बाद कुछ मीठा भी होना चाहिए, और उसके बाद फिर ये भी होना चाहिए, फिर वो भी होना चाहिए, मैं उसमें लगी रहूं, फिर उसके बाद फिर मुझे और कोई चीज याद आ जाए कि आज मैं अपनी क्लोजेट की और सफाई करती हूँ, चलो आप फिर से चीजें निकाल के। जब आप सारा दिन इन्हीं झंबेलों में पड़े रहेंगे, मुझे बताएं आप कहाँ से वक्त निकालेंगे? वक्त को निकालना है ये इस चीज के साथ एक अपनी एक अजम बनाना है कि नहीं, मैंने अल्लाह के रास्ते के लिए इतना इतना टाइम मैंने निकालना ही निकालना, میں نے اتنا وقت اللہ کو دینا ہی دینا ہے کہ میرے ذریعے اللہ کے دین کی کوئی خدمت ہو سکے, اور اس خدمت کے اندر سبھی ہی چیزیں شامل ہیں, چاہے آپ نان مسلمز میں جا کے کوئی دعویٰ کا کام کرتے ہیں, چاہے آپ اپنے مسلمانوں کے اندر کوئی کام کرتے ہیں, کوئی فلائر بنا رہا ہے, یا کوئی آپ کسی کو فون کر کے اللہ کے قرآن کی طرف بلا رہی ہیں, یا آپ کسی کو میسج کر رہی ہیں, یا آپ اللہ کے دین کی بات کہیں آگے تک پھیلا رہی ہیں. نبی کا جو مشن ہے نا, نبی کا مشن, آپ صلی اللہ علیہ وسلم کا مشن کیا تھا؟ اس قرآن کو آگے لے کر چلنا, اس قرآن کے ذریعے دعوت دینا. آپ نے سیرت میں پڑھ لیا کہ آپ صلی اللہ علیہ وسلم کس طرح سے اس قرآن کے ذریعے دعوت دیتے تھے, تو وہ آپ صلی اللہ علیہ وسلم کا مشن ہے. اس مشن میں آپ نے اپنا حصہ ڈالنا, کیسے بھی کریں, کسی طرح بھی جو آپ کے پاس سکل ہو, آپ بول سکتے ہیں اچھا, یا آپ لکھ سکتے ہیں اچھا, یا آپ بچوں کے ساتھ اچھا کام کر سکتے ہیں, یا آپ کہیں اور کسی آرگنائزیشن میں جا کے کوئی اپنی خدمات دے کے آگے کام کو بڑھا سکتے ہیں, جو اس راستے کا کام کرنے والی ہوں, اس میں اپنا حصہ ڈالیں. یہ ہے اللہ کے دین کی مدد, اور یہ خوش نصیبی ہوتی ہے کہ اللہ تعالیٰ کسی کو چن لے کہ وہ اس کے دین کی خدمت کرے. تو اللہ تعالیٰ سے دعا کرنی چاہیے کہ اللہ مجھے چن لے اس کے لیے. اور اگر آپ بس یہ خوف زدہ ہی رہیں گے کہ ہوگا کیسے, تو پھر کبھی بھی نہیں آ سکتے اس طرف. آپ دیکھیں کہ ایک سچا واقعہ ہے, مدینہ کا ہی واقعہ ہے. وہاں پہ ایک آدمی فروخ کے نام سے, بنو امیہ کا دور تھا اس وقت, اور خراسان کی سرحدوں پہ جہاد ہو رہا تھا. تو فروخ نے بھی جہاد پہ جانے کی نیت کی, بیوی سے مشورہ کیا. تو بیوی نے کہا ٹھیک ہے آپ جا تو رہے ہیں, لیکن آپ کو پتا ہے نا کہ چند مہینے بعد آپ ایک بچے کے باپ بننے والے ہیں. اب وہ کہنے لگے کہ ٹھیک ہے یہ 30,000 دینار ہیں, میں تمہارے حوالے کرتا ہوں, میرے آنے تک یہ رقم تمہارے لیے کافی ہوگی, ٹھیک ہے. اور وہ جہاد پہ چلے گئے. وہاں پہ اتنے مشغول ہوئے, سلسلہ آگے بڑھتا رہا. اسلامی فتوحات کا دور تھا, آگے سے آگے مسلمان سمرقند بخارا فتح کرتے کرتے آگے نکل رہے تھے, وقت کا پتہ ہی نہیں چلا. مدینہ سے نکلے ہوئے ان کو 27 سال گزر گئے. تو ایک دن وہ فروخ جو تھے مدینہ واپس آئے, گھوڑے پر سوار ہیں, ہاتھ میں نیزہ پکڑے ہوئے اپنے گھر آئے, نیزے سے دروازے کو دھکا دیا اور گھوڑے سمیت گھر کی دہلیز پار کر دی. اندر ایک نوجوان نکلا. اب وہ اجنبی کو دیکھ کے کہ میرے گھر میں کون یہ داخل ہو رہا ہے, نوجوان کہنے لگا اللہ کے دشمن بغیر اجازت میرے گھر میں کیسے داخل ہو رہا ہے؟ تو اب فروخ بولے اللہ کے دشمن میں نہیں تم ہو, تم میری بیوی اور میرے گھر میں داخل ہوئے اور گھوڑے سے کودے ہیں, اور نوجوان کا گریبان پکڑ لیا. یہ شور شرابہ سن کے ہمسائے نے بھی سنا اور جمع ہو گئے سب. معاملہ کیا انہوں نے پوچھا, دونوں سے پوچھ رہے تھے. کسی نے جا کے امام مالک اور دوسرے علماء کو بھی اطلاع دی کہ اس وقت جھگڑا ہو رہا ہے. وہ لوگ نوجوان کی مدد کرنے کے لیے دوڑے چلایا. یہ جو نوجوان تھا جس کی حمایت میں علماء اور مشائق بھاگے چلایا, ان کا نام تھا ربیعہ رائی. بہت بڑے عالم دین تھے, مسجد نبی میں ان کا حلقہ درس ہوتا تھا جس میں بڑے بڑے علماء شامل ہوتے تھے. اب ربیعہ کہہ رہے تھے کہ میں تمہیں لازمن بادشاہ کے پاس لے کے جاؤں گا. ادھر فروخ کہہ رہے تھے اللہ کی قسم میں بھی تمہارا فیصلہ بادشاہ کے پاس ہی کراؤں گا, تم میری بیوی کے پاس ٹھہرے ہوئے. اب جب شور شرابہ اور بڑا, اتنے میں امام مالک بھی پہنچ گئے. لوگ ان کے احترام میں ادھر ادھر ہو گئے. وہ آگے بڑے بڑے میاں سے کہا کہ یہ گھر یقیناً تمہارا نہیں ہے, تمہارا کوئی اور گھر ہوگا. فروخ کہنے لگے کہ نہیں یہ میرا ہی گھر ہے, میرا نام فروخ ہے. اتنی دیر میں ان کی بیوی بھی کہیں سے آ گئی. جب وہ آئیں تو انہوں نے اپنے خامد کو پہچان لیا اور کہا رے یہ تو میرے خامد ہیں اور یہ ربیعہ ان کا بیٹا ہے, جب آپ جہاد پہ گئے تھے تو چند ماہ بعد یہ پیدا ہوا. اب انہوں نے تو اپنا بیٹا نہیں دیکھا ہوا تھا. اور جب دونوں کو پتا چلا تو باپ بیٹا گلے مل گئے اور ملاقات کی خوشی میں رونے لگے. اب وہ گھر گئے, گھر کے اندر گئے, بیٹھے باتیں کر رہے ہیں اس کی اتنی باتیں کرتے کرتے صبح ہو گئی. تو انہوں نے کہا میں فجر کے لیے جاتا ہوں. جب فجر کے لیے گئے تو وہاں پہ دیکھا کہ کوئی آدمی ہے جو درس دے رہا ہے, اور درس میں بڑے بڑے علماء بیٹھے ہیں, امام مالک بیٹھے ہیں، حسن بن زید بیٹھے ہیں، اور مدینہ کے بڑے بڑے اشراف اور علماء اور عوام کا تو اتنا ہجوم ہے کہ بیٹھے ہوئے ہیں اور سن رہے ہیں، تو یہ بھی بیٹھ گئے. اچھا اب دور سے نظر نہیں ان کو آ رہا کہ کون ہے بیٹھا ہوا کہ جو درس دے رہا ہے. اب ان جو ربیہ تھے انہوں نے بھی سر کو زیادہ ڈھانپا ہوا تھا، ٹوپی اس طرح اڑی ہوئی تھی، چہرہ زیادہ نظر نہیں آ رہا تھا. تو دیکھتے رہے، پھر کسی سے پوچھا یہ جو نوجوان درس دے رہا ہے یہ کون ہے؟ اس نے کہا آپ کو نہیں پتا یہ کون ہے؟ یہ ربیہ ہے جو امام مالک کے استاد، جو فلاں کے استاد، یہ اس کے استاد، اور یہ تو مدینہ کے بڑے عالم ہیں. تو کہنے لگے الحمدللہ اللہ نے میرے بیٹے کو یہ مرتبہ اور مقام دیا. خوشی خوشی گھر آیا کہ بیوی سے کہنے لگے میں نے تمہارے بیٹے کو اس مرتبے اور مقام پہ دیکھا جہاں بہت کم اہل علم پہنچتے ہیں. تو وہ بولی کہ سچ بتائیں آپ کو 30,000 درہم جو دینار تھے وہ محبوب ہیں یا اپنے بیٹے کا یہ علمی مقام اور مرتبہ؟ بولے کہ اصل مقام اور مرتبہ تو علم ہے. تو کہنے لگی میں نے سارا وہ مال آپ کے بیٹے کی تربیت اور اس کے علم کی تحصیل پہ خرچ کیا. تو اس سے آپ دیکھیں کہ ایک بندہ جب اللہ کے راستے میں نکلتا ہے اللہ تعالیٰ اس کی اولاد کی بھی کیسے حفاظت فرماتا ہے، اللہ تعالیٰ اس کی اولاد کو بھی پھر کیسا مقام عطا فرماتا ہے. اللہ کے لیے لگانے والے جو ہوتے ہیں نا تو وہ پھر وہ کچھ پاتے ہیں جو کہ جو یہ سنبھال سنبھال کے رکھنے والے ہیں ان کو نہیں ملتا. یہ کبھی اللہ کو آزما کے دیکھے نا اس معاملے میں تو پتا چلے. ان اللہ، بے شک اللہ تعالیٰ لا قوی، البتہ اللہ تعالیٰ بہت قوت والا ہے، عزیز زبردست غلبے والا ہے. تو دیکھیں وہ رب جو عزیز بھی ہے اور قوی بھی ہے، جس کی مدد پہ وہ کھڑا ہو جائے پھر آپ سوچیں گے کہ اس کو کیا کچھ نہیں ملے گا. تو کبھی اپنی ذات سے اور اپنے ان جھمبیلوں سے اٹھ کے بھی دین کو اس قابل آپ سمجھیں کہ جو ہے نا اس کے لیے وہ مجھے قربانی دینی ہے، اس کی نیت کر لیں، تو آپ اس کے بعد پھر دیکھیے گا کہ وہ قوی اور عزیز آپ کے لیے کار کرتا ہے. قربانی تو دینی پڑتی ہے نا، کوئی بھی کام کریں گے آپ قربانی دینی پڑے گی، چاہے آپ نے پڑھائی کرنی ہے یا کوئی کریئر پانا ہے یا کچھ، کہیں نہ کہیں آپ کو قربانی دینی پڑے گی، رائٹ. لیکن جو اللہ کے راستے کے لیے قربانی دیتا ہے نا وہ کبھی ناکام نہیں ہوتا. یہ وہ انویسٹمنٹ ہے جس میں کوئی خسارہ نہیں ہے، یہ وہ سودا ہے جس میں کبھی گھاٹا نہیں ہوتا. الذین امکناہم فی الارض، وہ لوگ کہ اگر قدرت دیں ہم ان کو زمین میں، اقاموا الصلاۃ وآتوا الزکاۃ وامروا بالمعروف ونہوا عن المنکر. اللہ تعالیٰ نے کچھ لوگوں کے بارے میں فرمایا ہے جن کی اللہ مدد کرتا ہے، ان کی خوبیوں اور پہچان کیا ہے، اور دوسری بات یہ یہاں پہ ایک پیشین گوئی بھی ہے کہ ایسے لوگ آئیں گے، اور یہ پیشین گوئی خلفائے راشدین کے بارے میں، آپ صلی اللہ علیہ وسلم کے بعد آنے والے جو خلفاء تھے جو حق پہ تھے ان کی بھی بات ہے، ان کی بھی پیشین گوئی ہے کہ ایسے لوگ ضرور آئیں گے. اور تیسری بات یہ کہ اس آیت کے اندر یہ بھی بتا دیا گیا کہ جب کسی کو حکومت ملے تو اس کو کیا کرنا چاہیے. تو دیکھتے ہیں الذین مکناہم فی الارض، وہ لوگ جن کو اللہ تعالی حکومت دیتا ہے زمین میں، قدرت دے ہم زمین میں، یعنی اللہ تعالیٰ ان کو اسٹیبلش کر دے، وہ ان کو اقتدار مل جائے اور وہ یعنی ایک حاکمانہ ان کو رول مل جائے، اس کے بعد ان کو سرکشی پہ نہیں اترانا، گھمنڈ میں نہیں آ جانا، تکبر میں نہیں آ جانا کہ ہم بڑی چیز بن گئے، اب بس ہمارے آگے پیچھے گاڑیاں ہوں اور پروٹوکول ہو اور ہمیں بس ہمارے جیسا کوئی ہے ہی نہیں عقل مند. نہیں، उनको सबसे पहली क्या, जैसे कहते हैं ना कोई हकूमत आने वाली होती है तो वो कहते हैं इलेक्शन में खड़े होते हैं तो कहते हैं हमारी पहली तरजीह ये होगी, हम पहला काम ये करेंगे, हम गुर्बत दूर कर देंगे, हम फलां कर देंगे ये कर। तो जो सच्चे मोमिन होते हैं ना वो लोग जो अल्लाह की मदद करने वाले हैं, उनकी खूबी क्या है, जब अल्लाह उनको एस्टेब्लिश करता है जमीन में हुकूमत देता है तो वो पहले क्या करते हैं, अकाम सलात, कायम करते हैं नमाज को, यानी मस्जिदों को आबाद कर दिया जाता है, मस्जिदें आबाद होती हैं, एक पूरा सिस्टम नमाज का बनता है। आप देखिए आप सल्लल्लाहु अलैहि वसल्लम जब मदीना हिजरत करके आए, सबसे पहली चीज कौन सी बनाई थी, मस्जिद नबवी, अपना घर बनाने से भी पहले, वरना इंसान कहीं नई जगह जाता सबसे पहले अपने घर की फिक्र होती है कि हम कहीं घर ले लें, हम पहले खुद तो छत ले लें, अल्लाह का घर तो बाद में बनेगा, वो तो खैर बहुत ही बाद का हमारी सोच होती है, हम तो घर खरीदने भी लगते हैं तो ये सोच के नहीं लेते कि मस्जिद के करीब हो, अल्लाह का घर करीब हो ताकि वहां जाके नमाज पढ़ी जा सके, हालांकि ये सोच के साथ लेना चाहिए। तो आप सल्लल्लाहु अलैहि वसल्लम पहुंचे हैं तो वहां पे सबसे पहले मस्जिद की तामीर शुरू कर दी, ठीक है। तो ये प्रायोरिटी नंबर वन होनी चाहिए, मस्जिद होगी तो फिर वहां पे नमाज एस्टेब्लिश की जाएगी ना, कि 5 वक्त नमाज पढ़ी जाए, जमात हो, ये है नमाज को एस्टेब्लिश करना। और इसको जहां पे भी हम रहते हो कोशिश करनी चाहिए कि हम अपनी अपनी हद तक जरूर मर्दों को इस चीज पे उभारें कि मस्जिदों को आबाद किया जाए। मस्जिदें आबाद ये नक्शो निगार से नहीं होती कि बहुत डेकोरेशन उसमें कर दी जाए बड़ी, इसमें मस्जिदें आबाद होती हैं इस चीज से कि वहां नमाज अदा की जाए, जमात हुआ करे, ये है मस्जिदों की आबादी। मस्जिदें बना तो ली जाती हैं, उसकी आबादी की फिक्र नहीं की जाती। तो सबसे पहले ये चीज, वह आता वो ज़कात, और ज़कात देते हैं, यानी ज़कात का भी एक महकमा कायम किया जाए, एक बैतुल माल हो वहां पे ज़कात जमा की जाए, फिर ग़ुरबार मसाकीन जो इस उम्मत के हैं उनमें बांटा जाए, ये एक सारा एक सिस्टम होना चाहिए ज़कात का। यानी सबसे पहले तो अल्लाह का हक, उसके बाद जो उस जगह के जो ग़ुरबा मसाकीन हैं उनकी फिक्र होनी चाहिए, उनके लिए माली इमदाद के लिए कोशिश होनी चाहिए। देखें किस तरह से इस्लाम हमें बताता है ना कि क्या क्या चीज पहले और उसके बाद कौन सी। अब ये देख लें कि सुभान अल्लाह, अभी खुलफाए राशिदीन का वक्त भी नहीं आया था और उनकी तारीफ अल्लाह ताला ने उनके अमल करने से पहले ही कर दी है कुरान में। चारों खुलफाए राशिदीन जो थे वो इसमें आते हैं कि जिन्होंने फिर इसके मुताबिक अपने आमाल और किरदार को ढाला और दुनिया को दिखा दिया कि कैसे नमाजें कायम होती हैं, कैसे जकात का निजाम मजबूत किया जाता है। और फिर वह अमरु बिल मारू व नहु अनिल मुनकर, और हुक्म देते नेकी का और रोकते बुराई से। अच्छा अब यहाँ पे एक बात बहुत अहम है जो समझने की है, वो ये है कि मारूफ क्या है और मुनकर क्या है। मारूफ में ये ना समझिएगा कि मारूफ में इबादतें आती हैं सिर्फ, के इसमें बस नमाज हो, रोजा हो, ये हो वो, नहीं। मारूफ हर वो चीज है जो के जानी पहचानी भलाई है, अच्छाई है, जिसको हर कोई इंसान कहेगा कि नहीं भाई जी ये अच्छा काम है, ठीक है। हर एक मिसाल के तौर पे हर एक इंसान कहेगा कि सफाई सुथराई रखना अच्छी बात है, हर एक इंसान कहेगा कि मिलजुल के रहना अच्छा है, हर एक इंसान कहेगा मिसाल के तौर पे कि ये पोल्यूशन से पाक होनी चाहिए जगह, यानी ये अब ये आप कहेंगे ये कौन सी कोई नेकी है, नहीं। मारूफ हर किस्म की भलाई जो कि मारूफ है ना, मारूफ यानी मशहूर जिसको हम कहेंगे, जिसको जो किसी दीन मजहब किसी में भी किसी जगह भी, यानी इंसान की फितरत जिसको कहती है कि ये ही अच्छी चीज है, उसमें दीन मजहब की बात नहीं है, हर एक बंदा यही कहेगा। और वह नहा अनिल मुनकर, इसी तरह मुनकर भी, منکر یہ نہیں ہے کہ ضروری ہو کہ بھئی ہاں اگر ہم یہ کہیں گے کہ ہمارے دین کے اندر جو چیزیں منکر کہی گئی ہیں، جو گناہ کہے گئے ہیں، بس وہ ہے منکر. نہیں، ہر قسم کی برائی جس کو بھی انسان کی فطرت کہتی ہے کہ یہ بری ہے، ہر ایک کے لیے بری ہو، اس میں ہر قسم کی برائی آ جاتی. مثال کے طور پہ جھوٹ بولنا ہے، کون نہیں کہے گا یہ برے کام ہے. کوئی آپ دیکھیں گے کوئی انسان کہے گا، چاہے وہ جھوٹا بھی ہو، کوئی انسان کہے گا کہ نہیں جھوٹ بولنا بڑی اچھی بات ہے، اور اس کے بارے میں ڈیبیٹس ہو رہی ہوں کہ جھوٹ بولنا اچھا ہے کہ برا. ایسا ہی نہیں ہے، انسان ہر ایک انسان کہے. اسی طرح مثلا ہے چوری کرنا، ہر ایک انسان کہے گا کہ چوری بری چیز ہے، ہر ایک انسان کہے گا لوٹ مار بری چیز ہے، بددیانتی بری چیز ہے، ہر ایک انسان کہے گا کہ گندگی مچانا بری چیز ہے. یہ یعنی روکتے ہیں برائی سے، تو ہر قسم کی برائیاں اس میں آ گئی. اب یہ بھی دیکھیں، امر بالمعروف و نہی عن المنکر کے لیے ہی یہ امت اٹھی ہے، یہ امت اللہ نے اٹھائی اس لیے. اب اس کے اندر اب ہم بس کہیں کہ نہیں ہم صرف نماز کا حکم دیں گے تو تب تو بھائی معروف ہے، ادروائز ہم کوئی اور چیز کا حکم دیں کسی کو کہ میں مثال کے طور پہ کہ دوسرے انسانوں کے ساتھ بھلائی کرو، کسی کا علاج کرنا ہے تو چلو اگر کوئی مجبور ہے تو اس کا علاج کر دو، ہیلدی کھاؤ یا ایکسرسائز کرو، تو یہ کوئی معروف نہیں ہے. نہیں، ایسا نہیں ہے، یہ بھی معروف ہے. صحیح چیز کھاؤ جو آپ کی صحت کو فائدہ دے وہ چیز کھاؤ، یا ایک دوسرے کے ساتھ تعاون کرو اچھے کاموں کے اندر، یا یہاں پہ کسی جگہ پہ کوئی ڈیزاسٹر ہو گیا اس کے لیے کچھ چیریٹی دو، یہ سب معروف ہے. اسی طرح منکر، ڈرگز بھی منکر ہے. ہم یہ نہیں کہہ سکتے یہ تو دنیاوی کام ہے، یہ تو کوئی ایسی نہیں، آپ کو اٹھایا ہی گیا اس لیے ہے کہ آپ منکرات سے لوگوں کو منع کریں، ان کو روکیں. اور منکر میں یہ ساری چیزیں آ جاتی ہیں، جو بھی برائی کی ہیں، فتنہ و فساد ہے یا خون خرابہ ہے یا چاہے جانوروں کے ساتھ برا کرنا ہے. دیکھیں طبیعت کہتی ہے نا کہ یہ بری چیز ہے، مت یہ کرو، تو وہ ایسے کرنے والے حکمران ہیں. وہ یہ نہیں کہ بس کرسیاں سنبھال کے بیٹھ جائیں اور اس کے بعد ان کو کچھ وہ نہیں ہے ہوش کے عوام کے ساتھ کیا ہو رہا ہے یا دوسری جگہوں پہ کیا ہو رہا ہے. وہ ان کے دور حکومت میں پہلی دو چیزیں اقام الصلاۃ اور آتو الزکات، اور پھر نیکی کا حکم دیتے ہیں اور برائی سے روکتے ہیں. اس کی ایک مثال دیکھتے ہیں ان کے دور میں کیا ہوتا تھا، کیا ایسی چیز تھی. مثلا ہے کہ حضرت عمر کے دور میں انہوں نے اپنے ایک دفعہ غلام کو 4,000 دینار دیے، کہا اس کو ابو عبیدہ بن جراح کو دیا اور تھوڑی دیر انتظار کرنا، دیکھنا کہ وہ ان دیناروں کو کہاں خرچ کرتے. ان کو یہ تھا کہ میرے انڈر بھی جو لوگ ہیں میری حکومت میں وہ کیا کر رہے ہیں. غلام نے دینار پکڑے، ابو عبیدہ کے پاس آئے، سلام پیش کیا، کہا یہ دینار امیر المومنین نے آپ کو ارسال کیے اور کہا ہے کہ آپ اپنے خرچ میں لے آئیں. ابو عبیدہ نے حضرت عمر کو دعائیں دی اور پھر اس کے بعد اپنی لونڈی کو بلا کے فرمایا یہ 7 دینار فلاں کو دیا، یہ 5 فلاں کو دیا، یہ 10 فلاں کو دیا، یہ 20 فلاں کو دیا، حتیٰ کہ وہیں کھڑے کھڑے ساری رقم بٹ گئی. غلام واپس آیا، جو دیکھا تھا وہ بتایا. اب حضرت عمر نے اتنے ہی دینار معاذ بن جبل کو بھجوائے اور غلام کو یہی ہدایت دی. وہ بھی وہاں پہ اسی طرح غلام گیا، ان کو دینار دیے اور بتایا کہ آپ اپنے خرچ میں لے کر آئیں، آپ کے لیے تحفہ بھیجا انہوں نے حضرت عمر نے، تو انہوں نے دعا دی ان کو. پھر اپنی لونڈی کو بلایا، فلاں گھر میں اتنے دیا، فلاں گھرانے میں اتنے دیا، فلاں، حتیٰ کہ تھیلی خالی ہوتی چلی گئی. اتنی دیر میں بیوی آئی اور کہنے لگی کہ ہم بھی تو مسکین ہیں، کچھ ہمیں بھی دے دیں. اس وقت تھیلی میں صرف 2 دینار رہ گئے تھے، وہ اپنی بیوی کو دے دی. یہ دیکھیں نا ان کی دور حکومت ہوتا کیسا تھا. اب جب انہوں نے حکومتیں کی تو کیسے انہوں نے حکومتیں کی کہ ان میں فرمایا کہ دجلہ کے کنارے اگر ایک کتا بھی مر جاتا ہے تو عمر سے اس کی پوچھ ہوتی، وہ بھی پیاس میں اگر ہلکان ہوتا ہے تو عمر سے اس کی پوچھ ہوتی ہے. کوئی یعنی جب ان کی دور حکومت کی باتیں پڑھتے ہیں آپ تو انسان سوچتے ہیں اللہ کیسے یہ حکمران تھے، کیا ایسے بھی حکمران کبھی اس زمین پہ آئے تھے؟ اب تو دور دور دنیا کے اندر نہیں کبھی ایسے حکمران نظر آتے کہ دیکھیں رات کو گشت کر رہے ہیں. صرف گشت کس لیے کر رہے ہیں؟ لوگ سو رہے ہیں آرام سے، आपको तो अपने महल के अंदर सोना चाहिए, और ये बेचैन है, रातों को गश्त कर रहे हैं कि मेरी राया सही है, ठीक है, चैन में है कि नहीं, उनको कोई मुश्किल तो नहीं है, उनकी मदद करने के लिए जागते फिर रहे हैं। अब उस वक्त एक मैदान में से गुजरे हैं, और मैदान के किनारे खैमा लगा हुआ है, खैमे के अंदर से किसी औरत की रोने की कराहने की आवाज आ रही। वहां पे तशरीफ ले गए, खैमे के दरवाजे पे आदमी बैठा हुआ था, उसको सलाम किया, पूछा कौन हो? वो कहने लगा मैं कोई देहाती हूँ और इस शहर में अजनबी हूँ। तो पूछा कि भाई क्यों आए हो? कहने लगा कि अमीरुल मोमिनीन से मिलना चाहता हूँ ताकि उनसे कुछ इमदाद हासिल कर सकूँ। तो हज़रत उमर ने पूछा कि ये कौन औरत है जो रो रही है? कहने लगा कि तुम्हें क्या इस बात से? ने फरमाया कि मैं हो सकता तुम्हारी कोई मदद कर सकूँ। तो कहने लगा कि ये मेरी बीवी है, इसको इस वक्त यानी डिलीवरी का टाइम है, और कोई औरत नहीं है जो इसकी मदद कर सके। तो फौरन अपने घर दौड़ते हुए गए हज़रत उमर, अपनी बीवी उम्मे कुलसूम बिनते फातिमा को जगाया, फरमाने लगे बीबी अल्लाह ने तुम्हें अजर व सवाब कमाने का मौका बहम पहुंचाया। बीवी ने पूछा वो कौन सी खैर और बरकत और अजर व सवाब वाली बात है? उन्होंने बीवी को सारा किस्सा बताया कि इस तरह से बात है। तो उम्मे कुलसूम जो है फौरन उठ खड़ी हुई, जी चीजें अपने साथ ली कुछ, और अपने खामिन के साथ चल पड़ी। उन्होंने भी, हज़रत उमर ने भी हांडी उठाई, घी लिया, आटा लिया, दाना साथ लिया, और दोनों मियाँ बीवी खैमे पहुंच गए। और उन्होंने, बीवी इनकी है अमीरुल मोमिनीन की, और दाया के फराइज अंजाम दे रही हैं, और खैमे से बाहर हज़रत उमर उस देहाती शख्स के साथ मिलकर खाना पकाना शुरू कर रहे हैं, आग जलाने के बाद खुद फूंके मार रहे हैं। और इधर उस औरत के यहाँ जब विलादत हुई, तो उम्मे कुलसूम ने खैमे के अंदर से आवाज दी, अमीरुल मोमिनीन अपने दोस्त को खुशखबरी दे दें, अल्लाह ने उसे बेटे से नवाजा है। जब उस देहाती ने अल्फाज सुने तो हैरान रह गया, ये अमीरुल मोमिनीन है जो उसके लिए खाना पका रहे हैं, आग जलाने के लिए फूंके मार रहे हैं, और उस देहाती औरत को जो थी वो हैरान परेशान हक्का बक्का रह गई कि जो औरत दाया के फराइज अंजाम दे रही है वो अमीरुल मोमिनीन की बीवी है और हज़रत अली की बेटी है और आप सल्लल्लाहु अलैहि वसल्लम की नवासी है। सुभान अल्लाह। नहीं, मेरे पास इतना टाइम नहीं होता कि आपको बहुत सारी किस्से सुनाऊं, कोई बातें बताऊं, लेकिन मैं जब आपके लिए ये सारा लेक्चर तैयार करते रही होती हूँ तो फिर काफ़ी चीज़ों से गो थ्रू करती हूँ। आप यकीन माने मैं सोचती जा रही थी कि अल्लाह ये चार लोग कैसे थे, ये इंसान थे या फरिश्ते थे? जब ये जमीन पे चलते होंगे तो या अल्लाह ये तो जमीन भी झूम झूम जाती होगी कि मेरे ऊपर किन के कदम पड़ रहे, कैसे लोग थे ये, यानी इस्लामिक हुकूमत उस वक्त कहाँ से कहाँ तक पहुंची हुई थी, फतुहात की बदौलत इतना रकबा मुसलसल बढ़ता ही चला जा रहा था, और इनकी हालत क्या है हज़रत उमर की, ये कैसे, ये यानी किस तरह की जिंदगी गुजार रहे हैं, और इनको फिक्र कितनी अपने राया की। एक दफा रात के अंधेरे में जा रहे हैं, गश्त कर रहे हैं, रोशनी कहीं से नजर आई, रोशनी की तरफ चलना शुरू कर दिया, एक घर नजर आया, अंदर से रोशनी बाहर आ रही थी, तो उस घर के सेहन में दाखिल हुए, एक अजीब सा मंजर देखा, बूढ़ा शख्स है, उसके हाथ में शराब का जाम है, सामने गाने वाली औरत, आधी रात का वक्त है और वो गाने गा रही है। हज़रत उमर ने उसको ललकारा, फरमाया मैंने आज रात इस बूढ़े शख्स से ज्यादा कभी और शर्मनाक फेल का इर्तकाब करते हुए किसी और को नहीं देखा। और वो अपने आखिरी वक्त के इंतजार में है, मगर शराब और कबाब और मस्त गुनाहों का बोझ अपने सर पर लादे जा रहा। तो वो बूढ़ा शख्स कहने लगा अमीरुल मोमिनीन बेशक मैं जो काम कर रहा हूं वो तो बड़ा बुरा है, मगर जरा गौर तो करें जो काम आपने किया है वो उससे भी ज्यादा बुरा है। आपने तजस्सुस किया, हालांकि इस्लाम ने तजस्सुस से मना फरमाया, और आप मेरे घर में बगैर मेरी इजाजत के दाखिल हुए हालांकि ये मना है। अच्छा, हज़रत उमर ने उसी वक्त फरमाया तुमने सच कहा, वहां से रोते हुए निकल गए, और जुबान पे क्या अल्फाज थे, उमर को उसकी माँ गुम करे अगर इसको इसके रब ने बख्श ना दिया, ये शख्स अपने घर वालों से छुप के ये नाफरमानी कर रहा था, अब वो कहेगा उमर ने तो मुझे देख ही लिया, चनाचे वो बार बार इस नाफरमानी को करता चला जाएगा। अच्छा इस वाक्य से पहले ये आदमी जो था वो उनकी मजलिस में आया करता था, अब खौफ और शर्म की वजह से आया ही नहीं। कुछ अरसे के बाद एक दिन आया तो मजलिस में काफी लोग उस वक्त बैठे हुए थे, तो मजलिस के आखिर में आके बैठ गया। सत उमर ने उसको देख लिया, आपने हुक्म दिया इस बूढ़े को मेरे पास भिजवाओ। वो शख्स परेशान हुआ कि पता नहीं अब क्या मेरे साथ होगा, और लौर लोगों ने कहा कि जाओ उमर बुला रहे हैं। वो डरता डरता करीब आके बैठ गया। आपने कहा मजीद मेरे करीब और आओ, और ज्यादा करीब आओ। जब और करीब आ गया, बिल्कुल करीब हो गया, तो फरमाया मेरे पास अपना कान लेके आओ। उसके कान में फरमाया सुनो उस जात की कसम जिसने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को हक के साथ रसूल बना के भेजा, मैंने जो उस रात देखा था किसी को भी नहीं बताया, हत्ता कि इब्ने मसूद को भी नहीं बताया, हालांकि वो मेरे साथ थे उस रात। उस शख्स ने कहा अमीरुल मोमिनीन जरा मेरे करीब अपना कान लेकर आए। फिर उसने कहा उस जात की कसम जिसने मोहम्मद को हक के साथ रसूल बना के भेजा, उस दिन से आज की मजलिस में हाजिर होने तक मैंने भी कभी दोबारा ऐसा काम नहीं किया। जब हज़रत उमर ने ये कलिमात सुने तो इतनी खुशी हुई कि बा आवाज़े बुलंद अल्लाह अकबर कहा। लोगों को पता नहीं था अल्लाह अकबर किस बात पे कह रहे हैं। सुभान अल्लाह। देखें इतना डरते थे, कोई गवर्नर भी चूज करते थे ना तो इतनी एहतियात से काम लेते थे। शाम का इलाका फतह हुआ तो हम्स शहर में हजरत सईद बिन आमिर को वाली शहर बना के भेजा। उन दिनों बैतुल माल की आमदनी में बड़ा इजाफा हो रहा था, तो जूं जूं बैतुल माल में रकूमात आती जाती, लोगों के मसाइल पे खलीफा की बड़ी तवज्जो थी, तो वो देते जाते। फुकरा की मसाकीन की लिस्टें बनी हुई थी, उनकी ज़रूरियात बैतुल माल से पूरी की जाती थी, और उन लिस्ट्स का खुद उनको जो है ना देखते थे हजरत उमर, खुद लेते थे उनको, खुद उनके ऊपर अहकाम जारी करते थे। तो जो हम्स वाले थे उनका एक वक्त मदीना आया तो बड़े उसके अंदर बड़े बड़े लोग थे, और उनसे कहा कि अपने शहर के, हजरत उमर ने फरमाया कि अपने शहर के जो हाजतमंद अफराद हैं उनकी फहरिस्त बनाएं ताकि उनकी मदद की जाए। तो शहर के हाजतमंद अफराद की फहरिस्त हजरत उमर के सामने है, और आप बड़ी गहरी नज़रों से उसका जायजा ले रहे हैं। अचानक उनकी नज़र सईद बिन आमिर के नाम पे पड़ती है। पूछा ये सईद बिन आमिर कौन है? जवाब मिला हमारा गवर्नर। फरमाया तुम्हारा गवर्नर फकीर है? उन्होंने कहा हाँ अल्लाह की कसम, कई कई दिन गुजर जाते हैं उनके घर में आग नहीं जलती। तो हज़रत उमर बेख्तियार रो पड़े, रोते रोते दाढ़ी मुबारक आंसुओं से तर उठे। वफ्द को 1000 दीनार दिए, कहा अपने अमीर को मेरा सलाम पहुंचा दो और उनसे कहो अमीरुल मोमिनीन ने ये हदिया दिया है ताकि आप अपनी जरूरियात पूरी कर लें। ये वफद जो हम्स पहुंच के अपने अमीर से मिला, हजरत उमर का पैगाम और अमानत पेश किया। हजरत सईद बार बार इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़ रहे थे। बीवी ने हैरान होकर पूछा आपको क्या सदमा आ पहुंचा है, कहीं ऐसा तो नहीं कि अमीरुल मोमिनीन वफात पा गए? कहा नहीं, उससे भी बड़ी बात है। कहा क्या क्या हो गया, मुसलमानों को कहीं शिकस्त हो गई? कहा नहीं, इससे भी बड़े बड़े सदमे और दुख की बात है। बीवी कहने लगी बताएं तो सही अगर हुआ क्या जिससे आप इतने परेशान हो गए, इतने गमजदा हो गए? फरमाया मेरी आखरत की बर्बादी का सामान होने वाला है, घर में फितना दाखिल हो गया है। बीवी ने कहा फिर इससे निजात हासिल करें अगर फितना दाखिल हो गया? अब घर वाली को क्या पता कि इसका ये इसका ताल्लुक तो दिरहम और दीनार से है। पूछा बीवी क्या तुम इस सिलसिले में मेरी मदद करोगी? बीवी ने कहा हाँ क्यों नहीं। चुनाचे उन्होंने तमाम दीनार मसाकीन और मुस्तहकीन को तकसीम कर दिया। अब इस वाक्य को ज्यादा दिन नहीं गुजरे थे कि खुद हजरत उमर का गुजर हमसे हुआ। उस दौर में इस शहर का को छोटा कूफा कहा जाता था, इसका नाम छोटा कूफा था। तो अहले हम्स अपने गवर्नर की के खिलाफ ना अक्सर शिकायत करते रहते थे, और आपको पता है कूफा वाले तो इसमें बहुत ही मशहूर है। तो शहर वालों से सवाल हुआ कि अपने अमीर के बारे में तुम्हारी क्या राय है, क्या शिकायत है? तो उन्होंने कहा कि चार बड़ी बड़ी शिकायतें हैं हमें। पहली ये शिकायत है कि वो लोगों से खूब दिन चढ़े मुलाकात करते हैं, यानी जब दिन चढ़ जाता है उस वक्त जाके मुलाकातें शुरू करते हैं, इससे पहले उनसे मुलाकात बड़ी मुश्किल है। हजरत उमर ने हजरत सईद की तरफ देखा और इसका सबब पूछा क्यों, ऐसे क्यों? उन्होंने फरमाया अमीरुल मोमिनीन मैं आप लोगों को बताना नहीं चाहता था, मगर सूरत हाल यह है कि मेरे पास कोई नौकर या गुलाम नहीं है। मेरी बीवी ज्यादातर बीमार रहती है, मैं पहले खुद आटा पीसता हूँ, फिर उसको गूंदता हूँ, फिर इसमें खमीर उठने का इंतजार करता हूँ, फिर रोटी पकाता हूँ। इस दौरान इशराक का वक्त हो जाता है, नफल अदा करके फिर घर से निकलता हूँ। अब देखें, लोगों ने पूछा, लोगों ने हजरत उमर ने लोगों से पूछा, तुम्हारी दूसरी शिकायत क्या? कहा, रात को किसी से मुलाकात नहीं करते। हजरत उमर ने पूछा, सईद इसकी वजह बताओ कि उन्हीं रात को मुलाकात करते। जवाब मिला, मैं बताना तो नहीं चाहता, दरअसल मैंने पूरा दिन लोगों की खिदमत गुजारी के लिए वक्त किया और रात अपने रब के लिए वक्फ कर दिया। पूछा गया, तीसरी शिकायत क्या? उन लोगों ने कहा, महीने में एक दिन ऐसा भी होता है जब ये घर से बाहर ही नहीं निकलते। हजरत उमर ने फिर उनसे पूछा, जवाब दिया, अमीरुल मोमिनीन, मेरा कोई खादिम या गुलाम तो है नहीं, मेरे पास पहनने के लिए एक ही जोड़ा है, महीने में एक मरतबा खुद ही उसको धोता हूँ, फिर सूखने का इंतजार करता हूँ और इस तरह शाम के वक्त ही घर से निकल पाता हूँ। फिर हजरत उमर ने पूछा कि भाई तुम्हारी चौथी शिकायत क्या है? लोगों बताया कि इनको वक्तन वफक्तन गशी के दौरे पड़ते रहते हैं, इसकी वजह बताई जाए क्यों इनको गशी पड़ती रहती। तो हजरत उमर ने फिर इनसे पूछा, तो कहते मैं बताना तो नहीं चाहता, मगर अब सारे अब ऐसी बात आ गई तो मैं बता ही देता हूँ कि मैं भी उन लोगों में शामिल था जो मक्का में खुबैब, याद है हजरत खुबैब बिन आदी, इनको मक्का में सूली चढ़ाया गया था, तो मैं भी उन लोगों में शामिल था कि जब मक्का में खुबैब बिन आदी को सूली पर जो चढ़ते हुए देख रहा था, और मैं उस वक्त मुशरिक था, कुरैश उनके जिस्म पर नेजों से कचोके लगाते थे और पूछते थे, क्या तुम पसंद करते हो कि तुम्हारी जगह मोहम्मद हो? तो खुबैब जवाब देते, अल्लाह की कसम मैं तो ये भी पसंद नहीं करता कि उनको कोई कांटा चुभे और मैं अपने घर वालों में खुश हूं, ये कांटा चुभना भी मुझे गवारा नहीं है कि उनको एक कांटा चुभे। तो कहते हैं कि मैं उस वक्त इस गलत काम में मुशरिकों की मदद कर रहा था, जब वो मंजर मेरी आंखों के सामने आता है तो नदामत और पछतावे और शर्म की वजह से मुझ पे गशी तारी हो जाती है, मुझे फिक्र लग जाती है कि क्यामत के दिन मेरा रब मुझसे पूछ ना ले, ऐ काश मैं उस वक्त मुसलमान होता, हजरत खुबैब की मदद करता, काफरों को रोकता, या फिर खुद भी खुबैब के साथ शहादत पा जाता। हजरत उमर ने जब ये जवाब सुने तो उनकी हिचकियां बन गई। अल्लाह अकबर। और उन्होंने 1,000 दिनार मजीद इनको भेजे कि अपने लिए अपनी जरूरियात पूरी कर लें। और भी आगे बात आती है, मगर इतनी बात बता के सिर्फ आपको ये बताना चाहती हूँ कि देखो ये गवर्नर है वहां के, ये कोई मामूली आदमी नहीं है, लेकिन उनकी खुदा खौफी, उनके सादगी, उनका अल्लाह से ताल्लुक रातों को, उनका लोगों की मुश्किलात के अंदर उनके लिए वक्त निकालना सारा दिन, ये सब चीजें आपको ये बताती हैं कि वो कैसे लोग थे, उनका नमाज से कैसा ताल्लुक था, वो लोगों के लिए, यहाँ पे तो जकात की बात आई ना, जो फर्ज इबादत में उनके पास तो जो होता था वो अल्लाह के रास्ते में लगा देते। फिर अमर बिल मारूफ व नहीं मुनकर का किरदार कैसे हजरत उमर ने भी अदा किया। तो ऐसे ही नहीं, वो गोल्डन पीरियड कहलाता, ऊपर भी जो अमीरुल मोमिनीन होते थे वो भी कैसे खुदा खौफी में मुब्तला होते थे, और जो नीचे गवर्नर भी हैं इतनी बड़ी मुमलिकत में, हर जगह अमीरुल मोमिनीन तो नहीं जा सकते, वहां पे गवर्नर होते थे वो भी कैसे होते। तो वो उनकी अल्लाह ताला ने तारीफ फरमाई है कि ऐसे लोग जब जमीन में उनको हुकूमत मिलेगी तो वो ये काम करेंगे। वलिल्लाहि आकिबतुल उमूर, सब कामों का अंजाम तो अल्लाह ही की तरफ है, नतीजा एंड अल्लाह के पास ही पेश होना है कि कौन क्या करके आया।